बहुप्रकोपीय जोखिम आकलन तथा जोखिम संवेदनशील भूपयोग नीतिको नालीबेली रेडियो कार्यक्रम सुरक्षित आवास।
भोलि होइन आजै थालौं विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौं।
नमस्कार, रेडियो कार्यक्रम सुरक्षित आवासमा तपाईँलाई स्वागत छ। म गीता चिमोरिया
अनि म राधाकृष्ण दिताल।
कार्यक्रम सुरक्षित आवास युएसएआइडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा अगोरा क्रिएसनले तयार पारेको हो र तपाईँ अहिले यो कार्यक्रम रेडियो सैलुङ दोलखा, रेडियो साथी बर्दिया, दाङको रेडियो तुलसीपुर, धादिङको रेडियो धादिङ, रेडियो पश्चिम आवाज लम्की कैलालीबाट सुनिरहनु भएको छ।
यस्तै गोदावरी एफएम अतरिया कैलाली, सुर्खेतको रेडियो भेरी र रेडियो दुर्वता र दैलेखबाट पनि तपाईँले अहिले यो कार्यक्रम सुनिरहनु भएको छ।
तपाईँले हरेक हप्ता यसै समयमा कार्यक्रम सुरक्षित आवाज सुन्न सक्नुहुन्छ। कार्यक्रमको पुनः प्रसारण पनि सुन्न सकिन्छ, साथै अगोरा पडकास्टमा समेत यो कार्यक्रम सुन्न सकिन्छ।
यो कार्यक्रममा हामी विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका विषयमा कुराकानी गर्छौँ, साथै बहुप्रकोपीय जोखिम आंकलन र जोखिम संवेदनशील भू उपयोग नीतिबारे विस्तृत रूपमा छलफल गर्छौँ।
कार्यक्रम सुरक्षित आवासको यो दोस्रो अङ्कमा हामी प्रकोप तथा विपद जोखिम आकलनका विषयमा कुराकानी गर्दैछौँ। कार्यक्रमको पहिलो अङ्क सुन्नु भएको थियो भने तपाईँलाई याद छ, त्यस अङ्कमा हामीले जोखिम संवेदनशील भू उपयोग नीतिका बारेमा छलफल गरेका थियौँ। कार्यक्रम सुनिसकेपछि तपाईँ जोखिम संवेदनशील भू उपयोग नीतिका बारेमा बुझ्न आफ्नो नगरपालिका जानुभयो? जानुभएको थियो भने के जानकारी पाउनुभयो त्यहाँबाट? हामीलाई लेखेर पठाउनुहोस् है।
यस कार्यक्रममा तपाईँले नागरिकका आवाज, रेडियो रिपोर्ट, विज्ञका कुरा लगायत विभिन्न सामग्रीहरू सुन्न सक्नुहुन्छ। अनि हामी तपाईँलाई सुनाउनेछौँ नाटक श्रृङ्खला गाउँको गस्ती।
हजुर, के भयो, किन आत्तिनु भएको छ यसरी बिहान बिहानै?
उहाँ पहिरो गएर झन्डै गोठे भत्किनछ, तिमी किन आत्तिनु पर्यो भन्छ?
के भन्नुहुन्छ, जाम न त जाम, राति पर्न पनि कति ठुलो पानी पर्यो, त्यही पानीले गर्दा आयो होला पहिरो।
कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला।
प्रकोप तथा विपद जोखिम आंकलनका बारेमा तपाईँलाई के थाहा छ? विपदको जोखिम आंकलन कसरी गर्ने, कसले गर्ने, यसको महत्व किन छ र फाइदाहरू के छन्? यो कार्यक्रममा हामी यिनै विषयको सेरोफेरोमा रहेर छलफल गर्नेछौँ।
विपद जोखिम आकलन भन्ने विषय हामी धेरैजनाका लागि नयाँ हुनसक्छ, कतिपयले त पहिलो पटक सुन्नु भएको पनि हुनसक्छ। कार्यक्रमको सुरुमा हामी नागरिकका आवाज सुनौँ। विपद जोखिम आकलनका बारेमा तपाईँलाई के थाहा छ? आफू बसिरहेको ठाउँको विपद जोखिमका बारेमा तपाईँले आकलन गर्नुभएको छ भनेर हामीले विभिन्न नगरका नागरिकलाई सोधेका छौँ। सुनौँ उहाँहरू के भन्नुहुन्छ।
मेरो नाम आनन्द दाहाल हो, म दुलो नगरपालिका वडा नम्बर 7 बस्छु। यहाँ वर्षायाममा केही बस्ती तथा टोलहरूमा पहिरो तथा भूस्खलन हुने सम्भावना छ। घरभन्दा माथिबाट पहिरो खसेर घर पुरिन सक्छन् भने केही स्थानहरूमा घरभन्दा तलको जमिनको भाग भाँसिएर घर भत्किने तथा जनधनको क्षति हुन सक्ने देखिएकाले सबैले बेलैमा सचेत तथा होसियार हुन आवश्यक देखिन्छ।
पहिरोको एकदम जोखिम छ र गत साल पनि पहिरोले गर्दाखेरि धेरै बस्तीहरू विस्थापित भएको छ र त्यसको समाधान पनि भएको छैन अहिलेसम्म।
मेरो नाम ललित थापा, म दुल्लु नगरपालिका वडा नम्बर 5 बस्छु। हाम्रो क्षेत्र भिरालो ठाउँमा भएको हुँदा वर्षायाममा प्राय पहिरो जाने, घरहरू भाँसिने, भत्किने र डाँडा पाखाहरू चाहिँ तल खस्ने सम्भावनाहरू धेरै नै भएको छ र बिरुवाहरू रोपेर, बाँधहरू बाँधेर, जालीहरू हालेर त्यसबाट बच्नका लागि चाहिँ हामीले यो कामहरू गरिरहेका छौँ।
नमस्कार, मेरो नाम सीता योगी हो, दुल्लु नगरपालिका 7। हाम्रो यहाँ पहिरोहरूको धेरै जोखिम हुने भएकोले हामी यहाँ छरछिमेक लगायत सबै सचेत भइरहेका छौँ।
चन्द्रबहादुर बडेला, गोदावरी। के कति यो चुरे बचाउनलाई बजेट आछ? म यत्रो लामो समय भयो यहाँ खर्च भएको देख्दैन। चुरेमा कुनै किसिमको पनि संरचनाहरू भन्नु हुँदैन, विपदका समस्याहरू त तमाम छन्, थुप्रै छन्।
कमला चौधरी नाउँ हो। बारी आउँछ, त्यो बगाएर लग्छ अनि राखेको ठाउँ छैन कपडा छैन अनि राख्यो भने सबै भिजाइदिन्छ यस्तो छ विपत्ति हाम्रो
म कृष्ण प्रसाद शिवाकोटी ठेगाना भिनपायक क्षमावती बुमा कोही कोही बेला खोलामा भलबाडी आउँदाखेरि अब त्यतिखेर झन्डै झन्डै बाँचेका बेलाहरू पनि छन् अब कोही हावाहुरीको बेलामा पहिरोहरू आएको बेलामा जुनसुकै बेलामा पनि होसियार हुनु पर्यो
नारायण योगी अहिले मेरो जग्गा गयो मेरो ठुलो बासाथान थियो बासाथान पनि सहित मेरो जग्गा सल्लको जम्मै लगिदियो
दुल्लु दोलखा र गोदावरीका नागरिकहरूको आवाज सुनेपछि थाहा भयो धेरै नागरिकले आफ्नो क्षेत्रमा आउन सक्ने विपद जोखिमको आंकलन गर्नुभएको छ आफ्नो क्षेत्रमा कस्तो खालको विपदको जोखिम छ भन्ने विषयमा उहाँहरू जानकार हुनुहुन्छ र कतिपय नागरिकले त आफ्नो क्षेत्रमा आउन सक्ने सम्भावित विपदबारे जानकारी गराउँदै त्यसलाई रोक्नका लागि काम गरिदिन सरकारलाई अनुरोध समेत गर्नुभएको छ
प्राकृतिक प्रकोप तथा विपद पहिचान गर्ने हाम्रो समुदायका आफ्नै समुदाय स्तरका अनुभवजन्य आकलनहरू छन् यस्ता अनुभवजन्य आकलन पनि महत्त्वपूर्ण कुरा हुन् तर प्रकोप तथा विपद पहिचान गर्न यतिले मात्र पुग्दैन त्यसका लागि विज्ञ प्राविधिकहरूबाट वैज्ञानिक आकलन पनि जरुरी हुन्छ जोखिम संवेदनशील भू उपयोग नीति तथा भवन निर्माण मापदण्डबारे बुझेर वैज्ञानिक आकलन गर्नका लागि तपाईँ पनि आफ्नो पालिकामा आजै सम्पर्क गर्नुहोस्
अब हामी एकैछिन सुर्खेतको वीरेन्द्रनगरतर्फ लागौं
वर्षायाम सुरु भएसँगै विपदको जोखिम अरू बेला भन्दा धेरै हुने गर्छ विपदलाई रोक्न त सकिँदैन तर त्यसबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्व तयारी भने अवश्य गर्न सकिन्छ जोखिमयुक्त बस्तीको पहिचानका साथै आवश्यक पूर्व तयारीका लागि नागरिकको साथ लिँदै सरकारले काम गर्नुपर्ने देखिन्छ विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार सुर्खेतको वीरेन्द्रनगर बाढी पहिरोको उच्च जोखिममा छ साथै टेकराज केसीले एउटा रिपोर्ट तयार गर्नुभएको छ सुनौ यो रिपोर्ट
सुर्खेत वीरेन्द्रनगर सुरका परमिला सुनारलाई वर्षायाम सुरु हुने बित्तिकै विद्यालय कसरी जाने भन्ने चिन्ता हुन्छ उहाँको गाउँबाट विद्यालय जान एक घण्टा लाग्छ बाटोमा खहरे खोला छ पहिरोको जोखिम पनि उत्तिकै छ
स्कुलहरू पनि छैन एकदमै हामी स्कुल जाँदा पनि अनि खोलाहरू बढेर एकदमै बिच बाटोबाटै फर्केर आउनुपर्ने अवस्था पनि आइरहेको छ
वीरेन्द्रनगर इत्राम खोला नजिकै बस्ने नन्दा विकलाई पनि वर्षायाम सुरु भएपछि रातभर निन्द्रा लाग्दैन कति बेला बाढी आउँछ भन्ने चिन्तै चिन्तामा आफू बस्ने गरेको उहाँ बताउनुहुन्छ
एकदमै डर लाग्छ बर्खा लाग्यो भने खोला ठुलो आउँछ अनि राति सुत्न पाइन्न पानी ठुलो पर्यो भने कतिखेर लैजान्छ भन्ने जस्तो डर हुन्छ खोलातिर लाइट बाल्दै हेर्दै गर्छौँ तल हेर्ने माथि हेर्ने पानी आयो भने हामी कहिले पनि सुत्दैनौँ सुत्न त भल ठुलो आउँछ कि भन्ने डरले बच्चाहरूलाई बगाइदिन्छ कि आफूलाई बगाउँछ कि भन्ने डर लाग्छ
यता नगरपालिकाले भने बाढी पहिरोको जोखिममा रहेका ठाउँहरूको पहिचान गरी प्रतिकार योजना बनाइएको बताएको छ वीरेन्द्रनगर नगरपालिका विपद व्यवस्था शाखा प्रमुख प्रकाश पौडेल
जोखिम नक्साङ्कन पनि भएको छ वीरेन्द्रनगरको उत्तरी क्षेत्र 13, 14, 15, 16 हामीले पहिरोको रूपमा चाहिँ लिस्टिङ गरेका छौँ होइन तल्लो बेल्टमा चाहिँ हाम्रो डुबान क्षेत्रको रूपमा चाहिँ जुन यो हाइवे मुनि र खोलाको हिसाबले हुने डुबानको हिसाबले र बाढी पस्ने कुराहरू गर्नुहुन्छ भने विशेष गरी 2 नम्बर, 3 नम्बर अनि 9 नम्बर र 10 नम्बरलाई चाहिँ हामीले त्यो हिसाबले राखेका छौँ हाम्रो तयारीको हिसाबले हामीसँग नगरपालिकामा आपतकालीन केन्द्र छ त्यसमा तपाईँहरूले 101 फोन गर्न सक्नुहुन्छ 101 फोन गरिसके पश्चात तत्काल रेस्पोन्स हुन्छ जनशक्तिहरू परिचालन हुन्छ
नगरपालिका जस्तै प्रदेश सरकारको योजना के छ त कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद महाशाखाका प्रमुख कृष्ण बहादुर रोकाया
अहिले यो विपद व्यवस्थापनकै पूर्व तयारीका लागि अहिले कर्णाली प्रदेश असाध्यै जोखिमयुक्त क्षेत्र र यहाँ चाहिँ अहिले यो मनसुनको सिजन पनि भएको हुनाले 10 जिल्लामा 9 जिल्ला यो पहिरोबाट नै प्रभावित छन् भने सुर्खेत चाहिँ बाढीबाट प्रभावित देखिन्छ प्रदेश सरकारले जोखिमयुक्त ठाउँहरू पहिचान गरेको कर्णाली प्रदेशको बहुप्रकोपयुक्त क्षेत्रको जोखिम नाशन गर्न सक्यो भने कहाँ कहाँको कुन बस्ती के को कारणले गर्दाखेरि जोखिममा छ यिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरो त्यसमा खाका आउने भएको हुनाले त्यसतर्फ जोड दिएका छौँ
हरेक वर्ष आउने बाढी र पहिरोको जोखिम कम गर्न तिनै तहको सरकारबीच समन्वय आवश्यक देखिन्छ टेकराज केसी रेडियो भेरी सुर्खेत
हामी यति बेला रेडियो कार्यक्रम सुरक्षित आवासमा छलफल गर्दैछौँ र कार्यक्रममा अब भने नाटक सुन्ने पालो भएको छ
अघिल्लो भागमा सञ्जय र सोनमले एउटा सल्लाह गरेका थिए गाउँका नागरिकलाई जागरूक बनाउन पालिकासँग मिलेर आफ्नो क्लब मार्फत अभियान चलाउने विपदको जोखिम आकलन तथा विपद जोखिम पहिचानको बारेमा बुझाउने उनीहरू आफैले पनि बस्तीका हरेक जसो नागरिकलाई दिनदिनैको भेटमा कार्यक्रमहरूमा यसबारेमा बुझाउने सिकाउने गरेकै छन्। बस्तीमा घुम्ने र आफूले जानेको कुरा बताउने गरिरहँदा उनीहरू पालिकासँग मिलेर थप काम गर्ने विचारमा पुगेका थिए। अब के होला? सुरक्षित आवास, सुरक्षित बस्ती, नाटक श्रृङ्खला गाउँको गस्ती। सुनौ नाटक श्रृङ्खला गाउँको गस्तीको दोस्रो अङ्क।
होइन के साह्रो ठुलो पहिरो लाउन है कमला कमला होइन के गर्न लाग्यो यता आउन भनेको हिँडिनन् कि क्या हो होइन डाँडै खस्यो कि क्या हो गोठको त एउटै भित्तै लगेछ अरे शिव लाउन है कमला कमला
हजुर के भयो किन आत्तिनु भएको छ यसरी बिहान बिहानै
उहाँ पहिरो गएर झन्डै गोठै भत्किनेछ तिमी किन आत्तिनु पऱ्यो भन्छ
के भन्नुहुन्छ जाम न त जाम राति पर्न पनि कति ठुलो पानी पर्यो त्यही पानीले गर्दा आयो होला पहिरो
खै थुम्कै खसे चाहिँ खस्न
लाउन नि गोठै पो भाँसिएछ नि ल हेर भित्तै गएछ परार मात्रै त्यत्रो खर्च गरेर बनाएको गोठ हेर के दशा आइलागेको फेरि यो हामीलाई
धन्नले गोठको घरै पस्काइदिनेछ भन न बाख्रा गाई र भैँसी त जोगिए नि अब यसमै सन्तोष मान्नु पर्यो कमला
त्यसो भनेर के हार्नु भत्केको गोठ बनाउन अब उत्ति खर्च लाग्ने भयो त्यसैमाथि पहिरोले वस्तु भाउलाई खुवाउन रोपिया डाले घाँस समेत सबै सोरेर लगेछ होइन झर्न पनि कसरी झरेको यो पहिरो
घाँस मात्रै हो र अनि खुसरी खाने जग्गै बगायो नि के गर्नु हाम्रो जग्गै यस्तो ठाउँमा पऱ्यो धन्न गाठ घर कस्तो लगेको
हेर्दैमै उराट लाग्दो देख्यो कठै काली तिमीहरू पनि कति डरायो होला नि राति हामीले त थाहै पाएनौँ
के थाहा पाइन्थ्यो त नि रातभरि दर्के पानी पऱ्यो त्यही माथि जस्ताको छानो बजेर बाहिरको केही सुनिने होइन
हुन त भिरालो भिरालै ठाउँ थियो पहिरो गइहाल्यो जस्तो त देखिँदैन थियो त है बुढा एक्कासी कसरी आयो आयो धन्न गोठको ओल्लो छेउतिर चाहिँ अलिक सम्म जग्गा थियो र जोगियो नत्र त सबै लाने रहेछ
दाई बासमती भाउजू सरिता बहिनी सबैलाई खबर गरिहालेँ पालिकाका मेयर कृष्ण दाई आइहाल्नुहुन्छ अब सन्जयलाई फोन गर्नु पर्यो
हेलो सोनम
गुड मर्निङ सन्जय सुतिरहेको छौ कि क्या हो तिमी यति बेलासम्म नडाट न आवाज त त्यस्तै सुनिएको छ
रुगा लागिरहेको छ क्या अलिअलि त्यही भएर होला त्यही माथि फोनमा त्यस्तै त सुन्छ नि बरु भन न के छ
भन्न त भनिहाल्छु नि सन्चो बिसन्चो पो सोध्या त
है
हिजो राति माथि मदन दाईको घर नजिकैको गोठ छेउमा ठुलो पहिरो खसेछ पालिकाका मेयर कृष्ण दाई सहित प्राविधिक टोली अनुगमनको लागि आउँदै रहेछ
घर त केही भएन नि
घर त अलि वरै थियो नि त गोठ पनि केही भएर रहन्छ हुन त अलिकति भत्क्यो भन्ने चाहिँ सुनेको छु यही मौकामा गाउँका अरू मान्छेलाई पनि बोलाएर बरु एकछिन प्रकोप तथा विपद जोखिम आङ्कलनको बारेमा छलफल गर्न पाए हुन्थ्यो भनेर क्या
ठिक हो अब अरूलाई पनि खबर गऱ्यौ त
गरिसकेँ मेयरज्यू 11 बजी आइपुग्छु भन्नुभएको छ तिमी पनि आऊ न बुवा आमा अनि छरछिमेका काका काकीलाई लिएर
सबैलाई फोन गरेर मलाई लास्टमा गरे
होइन हौ सुरुमा सम्झेर लास्टमा गरे 11 बजी है फेरि त्यही माथिको चौरमा ल बाई
ल बाई बाई
नमस्कार सबैलाई नमस्कार मदन दाई भाउजू बासमती दिदी लहेर यता हरि दाई सोनम बहिनी उत्या सञ्जय भाइ र सबैजनालाई नमस्कार छ नमस्कार
बसौँ न मेयर बाबु के गर्नु हामीलाई त झन्डै दशा लागेको
त्यही त अहिले म र हाम्रो प्राविधिक टोलीले पहिरोको निरीक्षण गऱ्यौँ त्यो ठाउँ पहिलेदेखि नै अलिकति जोखिमयुक्त रहेछ भन्ने देखियो धन्न ठुलो केही क्षति हुन पाएन यसमा खुसी हुँदै अब आगामी दिनमा सचेत हुनु पर्यो मदन दाई भाउजू मात्रै होइन सबैजना सचेत हुनुपर्छ। प्राकृतिक प्रकोप तथा विपद सम्बन्धी जोखिम संवेदनशीलता बुझेर पहिल्याएर मात्रै घर तथा संरचना बनाउनु पर्छ हामीले। यस बारेमा सबैले बुझ्न जरुरी छ।
यस्तो कुरो भने के हो र मेयर बाबु, अनि कसरी बुझ्नु हामीले?
आज म यहाँ आएकै तपाईँहरूलाई भेट्न र यसबारेमा बुझाउन हो। सोनमले पनि फोन गरिन् र प्राकृतिक प्रकोप तथा विपद सम्बन्धी जोखिम संवेदनशीलताका बारेमा छलफल गरौँ न त दाई, म बरु सबैलाई खबर गर्छु भनिन्।
ए, त्यही भएर पो सबैजना एकैचोटि जम्मा भइएको रहेछ। उसो भए भन्नु न त मेयर बाबु, जोखिम संवेदनशीलता भनेको के हो, त्यो कसरी थाहा पाउने?
प्राकृतिक प्रकोप तथा विपद सम्बन्धी जोखिम संवेदनशीलता भनेको तपाईँको घर आँगन तथा टोल बस्तीमा आउन सक्ने विपदबारे पहिले नै अनुमान गर्नु वा थाहा पाउनु हो। हेर्नुहोस् भाउजू,
अब विपद आउने कुरा नै पहिले नै कसरी थाहा पाउने र मेयर बाबु? हुन त आफू नपढेको मान्छे धेरै कुरा थाहा पाउँदिन।
हो, तपाईँले भने पनि सही कुरा हो। तर नि भाउजू, तपाईँ हामीले बनाएको घर गोठ वा अन्य संरचना वा खेतबारी पहिरो नजिकै छ कि? यसअघि पहिरो गएको ठाउँ सम्याएर खेती गर्ने वा घर बनाउने पो गरिएको छ कि? यस्तो कुरा पहिले नै थाहा पाउनुपर्छ, बुझ्नुभयो?
हो र,
अब घर बस्ती वा खेतबारी बाढी आउन सक्ने खोला वा नदी किनारसँगै पो छ कि? बाढी आउने पहिरो जाने क्षेत्र नजिकै त छैन कतै? जङ्गल नजिकै छ कि? आग लागि हुन सक्ने सम्भावना पो छ कि? यस्ता बारेमा पहिले नै सचेत हुन जरुरी हुन्छ। हेर्नुहोस्,
आफ्नो क्षेत्रमा हुन सक्ने यस्ता सम्भावित प्राकृतिक प्रकोप तथा त्यसबाट उत्पन्न हुन सक्ने विपदका जोखिमबारे थाहा पाउनुपर्छ। त्यसो भयो भने पो जोगिन पनि सजिलो हुन्छ, होइन त कृष्ण दाई?
हो नि सुनम बहिनी।
आफ्नो क्षेत्रको सम्भावित जोखिमबारेमा कसरी थाहा पाउने, कसलाई सोध्ने, बुझ्ने, त्यो पनि बुझाइदिनुहोस् न दाई।
अब पालिकाबाट थाहा पाउने, हाम्रो पालिकाले विज्ञ प्राविधिकहरूको सहयोगमा जोखिम संवेदनशील भू उपयोग नीति र योजना बनाएको छ। अब जोखिम संवेदनशीलता सम्बन्धी अध्ययन पनि गरेको छ, भवन निर्माण मापदण्ड पनि बनाएको छ। आफ्नो पालिकामा गएर यसबारेमा सबैले बुझ्न सकिन्छ, तपाईँहरूलाई यहाँ आउन कसले रोक्छ अथवा जानेका मान्छेहरूलाई पनि सोध्न सकिन्छ, होइन त?
अनि यसरी जोखिम संवेदनशीलताको बारेमा पहिल्यै थाहा पाउँदा फाइदा के हुन्छन्, त्यो पनि बुझाइदिनुहोस् न दाई सबैलाई।
यसरी आफ्नो घर टोल बस्ती कुन कुन विपदको जोखिममा छन् भन्ने थाहा पाए सचेत हुन सकिन्छ। विपदबाट जोगिन हुन सक्ने सम्भावित क्षति कम गर्नका लागि सामूहिक रूपमा काम गर्न सकिन्छ, जनधनको क्षति हुनबाट जोगिन्छ।
कृषि, पूर्वाधार, जनधन, घर सम्पदा आदि मध्ये बस्तीका के चाहिँ सबैभन्दा धेरै कुन कुन कुराको जोखिममा छन् भनेर पहिले नै आङ्कलन गरी सूची बनाउन सके वैकल्पिक उपाय अप्नाउन सकिन्छ नि, होइन दाई?
बिल्कुल। तपाईँहरूको टोलमा यति पढे लेखेकी बुझेकी सोनम बहिनी, सञ्जय भाइ जस्ता युवाहरू छन्, युवा क्लब छ, तपाईँहरूले उहाँहरूसँग बुझ्न पनि सक्नुहुन्छ। आपसमा छलफल गर्ने चाहिँ गर्नुहोस्। हेर्नुहोस्, त्यसो गरे पनि यस्ता कुराहरू धेरै थाहा पाइन्छ। अब नगरपालिकाको कार्यालयमा आउने, वडा कार्यालयमा जाने त छँदैछ नै।
सुन्दा सामान्य लागे पनि गहिरो कुरा पो भयो त। हामीले पनि पहिला नै जोखिमबारे आकलन गरेर भिरालो जमिनको छेउमा गोठ नबनाएको भए अब अहिले यसरी त्रास पो हुन्न थियो कि?
अनि त कति राम्रो कुरा गर्नुभयो भाउजू तपाईँले। यसरी बेला बेलामा जानकारीमूलक छलफल चलाउँदै गर्नुहोस् है सोनम बहिनी। बरु मैले के गर्नुपर्छ भन्नुहोस्, हामी सहयोग गर्न तयार छौँ।
हुन्छ दाई, आज आइदिनु भयो, समय दिनुभयो, धन्यवाद।
तपाईँलाई पनि धन्यवाद बहिनी, तपाईँहरूको अभियानले पालिकालाई कति सहयोग पुगेको छ। हुन्छ, अब म पनि जान्छु, उता नगरपालिकामा पनि मिटिङ छ, के गर्नु, सबैतिर हेर्नै पर्यो।
हुन्छ, धन्यवाद दाई, हस् धन्यवाद।
ल हामी लाग्छौँ है त, सबैलाई नमस्कार। साँच्ची पर्सि पालिकामा पल्लो गाउँका नागरिकहरूसँग एउटा सानो छलफल पनि छ, प्रकोप तथा विपद जोखिम पहिचानको बारेमा छ। तपाईँहरू पनि समय मिलाएर आउन सक्नुहुन्छ। सोनम र सञ्जय चाहिँ अनिवार्य आउनु है।
हुन्छ दाई।
ल त
अब हामीले कृष्ण दाईले भनेअनुसार नै काम गर्नुपर्छ है। आफ्नो बस्तीलाई सुरक्षित बनाउने जिम्मा हाम्रै हो नि, कि कसो?
हो हो।
ल उसो भए आजको लागि हामी छुट्यौँ, फेरि भेटौँला है त। ल ल नमस्कार।
सुन्नुभयो नाटक श्रृङ्खला गाउँको गस्तीको दोस्रो अङ्क। अब अर्को भागमा के होला, कार्यक्रम सुरक्षित आवासको अर्को भाग सुन्न नछुटाउनु होला है।
रेडियो कार्यक्रम सुरक्षित आवासमा यतिन्जेल हामीले आम नागरिकका कुरा, स्थानीय तह तथा प्रदेश सरकारका विज्ञ तथा जनप्रतिनिधिका कुरा र रेडियो नाटक समेत सुनिसक्यौं। प्रकोप तथा विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम पहिचान तथा आकलन र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका बारेमा हामीले यस कार्यक्रममा छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा हामी प्रकोप तथा विपद जोखिम आकलनका विषयमा कुराकानी गरिरहेका छौं।
कार्यक्रम अब भने विज्ञको कुरा सुन्ने पालो भएको छ।
नमस्कार, म सञ्जय प्रति। म आज यहाँहरूसँग यो प्रकोपको नक्साङ्कन कसरी गर्ने र बहु विपद जोखिमको आकलन भन्ने कुरा जानकारी गराउन चाहन्छु। प्रकोपहरू हरेक नगरपालिकामा विद्यमान हुन सक्छन्। नगरपालिकामा प्रकोपहरू विद्यमान हुँदैमा सबै प्रकोपहरू जोखिममा बदलिँदैनन्। केही प्रकोपहरू जुन चाहिँ मानवीय हिसाबले अथवा हामीले गरेका चाहिँ विकासका कार्यहरू, हामीले गरेका चाहिँ गलत विकासका चाहिँ अभ्यासहरूले गर्दाखेरि प्रकोपहरू चाहिँ सम्भावित जोखिममा बदलिन सक्ने अवस्था हुन्छ। त्यसैले यहाँले हेर्नुभयो भने प्रकोप विद्यमान छ भन्दैमा त्यसले चाहिँ जोखिम निम्त्याउँछ भन्ने कुरो होइन। जोखिम निम्त्याउनु भनेको चाहिँ के भने त्यो प्रकोपलाई जोखिममा बदल्नको लागि त्यो प्राकृतिक कारणले पनि बदलिन सक्छ र मानवीय कारणले पनि बदलिन सक्छ। कुनै क्षेत्रमा पहिरो जाने सम्भावना छ भन्ने यहाँलाई लाग्छ र त्यही ठाउँमा चाहिँ हामीले चाहिँ बाटो खन्न जाँदाखेरि त्यसलाई जथाभावी बाटो खन्यो भने त्यो सम्भावना चाहिँ के भने विपदमा बदलिन्छ भने प्रकोप चाहिँ विद्यमान रहिरहेको हुन्छ र त्यसलाई जोखिममा बदलिसकेपछि चाहिँ के भयो भन्दाखेरि त्यसले चाहिँ क्षति पुर्याउने हो। यस अर्थमा हामीले के बुझ्नु पर्दछ भनेर भन्दाखेरि सबैभन्दा पहिला यो जोखिमको नक्साङ्कन र बहुविपदको आकलन गर्नुभन्दा अगाडि नगरपालिकामा प्रकोप रहे पनि त्यो जोखिममा नबदलिन सक्छ र त्यसलाई चाहिँ त्यो जोखिममा बदलिने अवस्था आयो भने त्यसले के कस्तो क्षति पुर्याउँछ भन्ने कुराको आकलन चाहिँ हामीले बहुविपद यो जोखिम आकलनबाट गर्दछौँ। यसलाई अझ स्पष्ट रूपमा यहाँहरूलाई बुझाउनु पर्दा मैले के भन्न चाहन्छु भनेर भन्दाखेरि सबैभन्दा पहिला यसमा यो किसिमको चाहिँ आकलनहरूमा के हुन्छ भने नगरमा विद्यमान हरेक किसिमको यो प्रकोपहरूलाई चाहिँ छुट्टा छुट्टै अध्ययन गरिन्छ। जस्तै त्यसमा पहाडी क्षेत्रमा गऱ्यो भने सबैभन्दा पहिला पहिरो चाहिँ एक नम्बरमा, दुई नम्बरमा बाढी, चट्याङ, त्यस्तै गरेर आगो, भूकम्प, यस्ता किसिमका चाहिँ नगरमा विद्यमान विभिन्न प्रकारका प्रकोपहरूलाई चाहिँ यसमा सबभन्दा पहिला चाहिँ पहिचान गरेर त्यसको चाहिँ नक्साङ्कन गरिन्छ। कुन कुन क्षेत्रमा यस्ता प्रकोपहरू विद्यमान छन् त भनेर वैज्ञानिक तथा समुदायको सहभागिताको आधारमा त्यसलाई पहिचान गरेर नक्साङ्कन गरिन्छ। त्यो नक्साङ्कन गरिसकेपछि हामीले चाहिँ के भन्यो भन्दाखेरि त्यो प्रकोप क्षेत्रभित्र पर्ने महत्त्वपूर्ण पूर्वाधारहरू जस्तै अस्पताल, स्कुल, सडक हरूको चाहिँ के भने हामीले भन्दाखेरि क्रिटिकल इन्फ्रास्ट्रक्चर भन्छौँ, त्यस्ता कुराहरूलाई पनि हामीले पहिचान गर्छौँ र त्यो पहिचान गरिसकेपछि त्यस्ता क्रिटिकल पूर्वाधारहरू विपदको अवस्थामा कति त्यो विपदसँग विपदले कति त्यसलाई क्षति पुर्याउन सक्छ भन्ने किसिमको आकलन पनि गर्छौँ र त्यो आकलन गरिसकेपछि त्यसको पूर्वाधारहरू जनधनको चाहिँ सङ्कटासन्नता कति छ भन्ने किसिमको विश्लेषण गरेर त्यसले कति क्षति पुर्याउँछ भन्ने कुरालाई चाहिँ हामीले चाहिँ के भने पैसाकै हिसाबले पनि त्यसलाई चाहिँ क्षतिको चाहिँ हामीले आकलन र त्यसको चाहिँ अनुमान गरेका हुन्छौँ। त्यसर्थ के भने यो प्रकोप नक्साङ्कन र बहुविपद जोखिम आकलनले चाहिँ नगरपालिकालाई र यहाँहरूलाई पनि यदि विपद आएको खण्डमा हाम्रो नगर क्षेत्रमा के कुरालाई क्षति पुर्याउँदछ, घरलाई पुर्याउँछ कि सडकलाई पुर्याउँछ कि कृषि क्षेत्रलाई पुर्याउँछ कि भन्ने कुराको स्पष्ट चित्रण देख्नुहुन्छ र त्यसले अङ्क रुपियाँको हिसाबमा पैसाको हिसाबले कति रुपियाँको चाहिँ क्षति पनि हुन्छ भन्ने कुरालाई चाहिँ त्यसले चाहिँ एकदम स्पष्ट रूपमा देखाएको हुन्छ। यसले चाहिँ यहाँहरूलाई पूर्व तयारीलाई मद्दत गर्दछ र यहाँहरूलाई थाहा हुन्छ यदि हामीले सुरक्षित उपायहरू अप्नायौँ, पूर्व तयारीहरू गऱ्यौँ भने यो किसिमको विपदबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गरेर आफ्नो जनधन सुरक्षित हिसाबले चाहिँ हामीले चाहिँ राख्न सक्छौँ भन्ने कुरा चाहिँ यो प्रकोप नक्साङ्कन र बहुविपद जोखिम आकलनले चाहिँ सुसूचित गर्न मद्दत पुर्याउँछ।
सुनिहाल्नुभयो विज्ञका कुरा। प्रकोप नक्साङ्कन तथा विपद जोखिम आकलनका बारेमा तपाईँलाई अझै धेरै कुरा जान्न मन लागेको छ भने तपाईँले आफ्नो पालिकामा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँको पालिकाले गरेको विपद जोखिम आकलनका बारेमा तपाईँले जान्नु निकै जरुरी छ।
स्थानीय नागरिकको अनुभवजन्य आकलन र प्राविधिक तथा विज्ञसहितको टोली खटाएर पालिकाले गर्ने आकलनको संयोजन गरेर विपदको पूर्व तयारी गर्न सक्यौँ भने विपद आइहाले पनि क्षति कम हुन सक्छ।
आज थोरै समय यस विषयको जानकारी लिन छुट्याउनु भयो भने यो जानकारीले भोलि तपाईँलाई विपदको ठूलो जोखिमबाट जोगाउन सक्छ र यो जानकारी लिन कुनै शुल्क पनि त लाग्दैन। के तपाईँको घर, बस्ती वा खेतबारी पहिरो नजिकै छ?
बाढी आउन सक्ने खोला वा नदी किनार नेरै पो छ कि?
अथवा जंगल वा आगलागी हुन सक्ने क्षेत्र नजिकै पो छ कि?
वा अति बिरालो जमिनमा पनि त हुन सक्छ?
आफ्नो क्षेत्रमा हुन सक्ने यी र यस्ता सम्भावित प्राकृतिक प्रकोप तथा त्यसबाट उत्पन्न हुन सक्ने विपदका जोखिम बारे थाहा पाउन एकदमै जरुरी छ।
विपद पछि वा अघि अपनाउनु पर्ने सावधानी र सतर्कताले तपाईँ आफूलाई र आफ्नो समुदायलाई यसप्रति तयार हुन, बच्न अनि हानिबाट जोगिन मद्दत पुग्छ।
जस्तै कि आफ्नो घर, बस्ती, खेतबारी र उद्योग क्षेत्रमा के कस्तो प्रकोप जोखिम हुन सक्छ बुझिराख्ने,
आफ्नो नजिकमा पर्ने प्रहरी, दमकल, एम्बुलेन्स तथा नगरपालिकाको विपद एवं आपतकालीन उद्धार तथा राहत शाखाको सम्पर्क नम्बर लिइराख्ने र विपद आइहाले तुरुन्तै सम्पर्क गर्ने।
यसका साथै जनधन सुरक्षाका अरू उपायहरू र राहत तथा उद्धार सम्बन्धी जानकारीहरू पनि लिइराख्ने।
यस बारेमा थप कुरा बुझ्न आफ्नो पालिकाको वडा कार्यालय, विपद व्यवस्थापन केन्द्र वा नगरपालिकाको कार्यालयमा आजै सम्पर्क गर्नुहोस्।
भोलि होइन, आजै थालौ विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौ।
सामाजिक हितका लागि USAID को तयार नेपाल परियोजनाद्वारा जारी सन्देश।
यो जानकारीमूलक सन्देश तथा कुराकानीसँगै हामी कार्यक्रम सुरक्षित आवासको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम कस्तो लाग्यो? तपाईँले आफ्ना सल्लाह र सुझाव हामीलाई हाम्रो फेसबुक पेज सुरक्षित आवास मार्फत दिन सक्नुहुन्छ। साथै अहिले तपाईँले सुनिरहनु भएको रेडियो मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुन्छ।
यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँलाई धन्यवाद। कार्यक्रम निर्माणका लागि सघाउने USAID को तयार नेपाल परियोजनालाई विशेष धन्यवाद। अर्को श्रृङ्खलामा फेरि अर्को विषयमा छलफल गर्न आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक प्रकाश लामिछाने, उत्पादन सहकर्मी सोभिता रिसाल तथा स्थलगत सामग्री पठाएर सहयोग गर्नुहुने टेकराज केसी, सुनिता बिक, केशवराज पौडेल र बुना घिमिरेलाई धन्यवाद भन्दै म गीता चिमोरिया
अनि म राधाकृष्ण धिताल बिदा चाहन्छौँ।
भोलि होइन, आजै थालौँ विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौँ। नमस्कार।
यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस रेडियो कार्यक्रमका सामग्री अगोरा क्रिएसनका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचारको प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।